أعوذ بالله السميع العليم من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله الذي إليه مصائر الخلق وعواقب الأمر نحمده على عظيم إحسانه ونير برهانه ونظام فضله وامتنانه حمدا يكون لحقه قضاء ولشكره أداء والصلاة والسلام والتحية والإكرام على أمينه وحبيبه وخيرته من خلقه وحافظ سره ومبلغ رسالاته العبد المرتضى والنبي المجتبى والرسول المصطفى أبي القاسم محمد وآله الأطيبين الأطهرين الأكرمين المعصومين المظلومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا لا سيما ابن الزهراء بقية الله وآيته الكبرى واللعنة الأبدية على أعدائهم أجمعين أما بعد فقد قال الإمام جعفر بن محمد الصادق عليه السلام في زيارة حسين بن علي بن أبي طالب عليهم السلام السلام عليك يا وارث آدم صفوة الله صلوات بر محمد وآله زيارت کا معنی عرض ہوا کہ توجہ اور روگردانی ہے. فرش عذاب پر ہم آتے ہیں اپنے دل کو متوجہ کرنے کے لیے معصومین علیہ السلام کی طرف. یہی سبب ہے کہ علماء بیان فرماتے ہیں کہ فرش عذاب پر آنا ایسا ہی ہے جیسے انسان آقا کی زیارت کے لیے حاضر ہوا ہو. اور یہ توجہ جو ہم معصومین علیہ السلام کی جانب کرتے ہیں تو ان ہستیوں کی جانب دل کھینچتا ہے اور انسان کے دل میں محبت پیدا ہوتی ہے, انسان کے دل میں عشق پیدا ہوتا ہے. انسان جب دیکھتا ہے کہ یہ کیسی ہستیاں ہیں تو ان کی دہلیز کی نوکری کا شرف حاصل کرنے کی تڑپ پیدا ہوتی ہے. انسان چاہتا ہے ان کے قریب کرے خود کو, ان ہستیوں کے قریب ہوتا چلا جائے. اور جب ان ہستیوں کے قریب ہوتا چلا جاتا ہے تو جو لذت اس کے دل کو محسوس ہوتی ہے پھر باقی چیزیں اپنی قدر کھو دیتی ہیں اس کی نظر میں, پھر اس کی نگاہوں میں کوئی اور جچتا نہیں ہے. اور پھر یہ ان کی صفات کو جاننا چاہتا ہے, ان ہستیوں کی معرفت کی خواہش دل میں لیے زیارت نامے پڑھتا ہے, ان میں غور و فکر کرتا ہے, سمجھنے کی کوشش کرتا ہے. جہاں بات سمجھ نہیں آتی ہے علماء سے پوچھتا ہے, اور جو جو سمجھ آتا جاتا ہے اس کے عشق میں اور محبت میں اضافے کا سبب بنتا جاتا ہے. اور یہ محبت اہل بیت انسان کی توجہ کو خدا کی طرف لے کر کے جاتی ہے. کیوں؟ کیونکہ خدا نے اپنے تک آنے کا رستہ یہی قرار دیا ہے. یہ سارے کا سارا خلاصہ ہے ابھی تک کی گفتگو کا. یہ محبت اہل بیت جب انسان کے دل میں آتی ہے، جب جبین جھکا لیتا ہے، جب دل جڑ جاتا ہے، تو پھر جدا نہیں ہو سکتا. ایک شخص تھا کہ جو خادم تھا ہمارے چھٹے آقا اور مولا کا، حضرت امام جعفر صادق علیہ السلام کا. آقا کی ذات پر ایک اور صلوات بھیجیے. ایک تاجر آیا کہیں دور دراز سے، غالباً خراسان سے مدینہ، اور اس خادم، اس بوڑھے خادم سے کہتا ہے کہ ایک کام کر دے، میری ساری دولت، بہت بڑا تاجر تھا، میری ساری دولت تو لے لے، اور جس جگہ پر تو ہے اور جو کام تو کر رہا ہے، جو خدمت تو کر رہا ہے، یہاں سے ہٹ جا، مجھے یہاں پر آنے دے. اب یہ شخص اندر چلا گیا اجازت لے کے اور آقا سے پوچھا کہ آقا، اگر مجھے کوئی بہت بڑی خیر ملنے والی ہو تو کیا آپ مجھے اس کی اجازت دے دیں گے؟ فرمایا کہ اگر تمہیں واقعی کوئی خیر ملنے والی ہو تو نہ صرف اجازت دیں گے بلکہ اس تک پہنچنے کے لیے تمہاری مدد بھی کریں گے. تو اب اس نے مقصد عرض کر دیا. آقا نے کہا کوئی مسئلہ نہیں ہے، آپ چلے جائیے اور اپنی جگہ اس کو قرار دے دیجئے. جب یہ بوڑھا خادم چلا اور ابھی دہلیز کو عبور نہ کیا تھا تو آقا نے پیچھے سے بلایا اور فرمایا کہ اے شخص، اتنا عرصہ تو نے میری خدمت کی ہے، میں چاہتا ہوں ایک حقیقت بتا دوں، اس کے بعد چلے جانا، وہ حقیقت سن لو. آ گیا، حاضر ہو گیا. آقا ارشاد فرمائیے. آقا نے فرمایا کہ قیامت کا دن ہوگا اور رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے ہاتھ خدا کے دامن میں ہوں گے. صلوات بھیجیے آقا کی ذات. اور ہم اہل بیت کے ہاتھ اللہ کے رسول صلی اللہ علیہ وآلہ وسلم کے دامن میں ہوں گے، اور جو ہم سے متمسک ہوگا اس کو اس وقت پتا چلے گا کہ میں کن کے ساتھ متمسک رہا، اور جو ہمیں چھوڑ کے چلا جائے گا بہت پچھتائے گا. ہم چاہ رہے ہیں تمہاری خدمت کا صلہ دیتے ہوئے تمہیں آگے کی حقیقت بتا دیں. اس کو بات سمجھ میں آ گئی. آقا مجھے اجازت دیجئے، ذرا دہلیز تک چلا جاؤں. چلا گیا، اس سے کہتا ہے کہ جو کچھ تیرے پاس ہے وہ بھی، اور اس کے علاوہ جو دے سکتا ہے دے دے، قبول نہیں کروں گا اس کے بدلے میں کہ مجھے یہ خدمت چھوڑنی پڑے. قبول نہیں کیا، ٹھکرا دیا. ایک اور شخص اسی طریقے سے آقا سے پوچھتا ہے کہ غربت کا شکوا کیا. آقا نے فرمایا کہ درست ہے، وہ مسئلہ تو حل کریں گے، لیکن ایک بات تمہیں بتا دیں کہ تم بہت امیر ہو. اب اس نے جب سمجھنا چاہا کہ آقا کیا ارشاد فرمانا چاہ رہے ہیں، تو آقا نے فرمایا تمہارے پاس ایک ایسی دولت ہے کہ جس کی کوئی قیمت نہیں لگا سکتا. تم یہ بتاؤ، دنیا کی ساری دولت تمہیں دے دی جائے اور تم سے یہ کہا جائے کہ میری محبت کو اور اہل بیت کی محبت کو اس کے بدلے میں تمہیں دل سے نکالنا ہوگا، قبول کرو گے؟ اس نے کہا کہ یہ تو ممکن ہی نہیں ہے. تو فرمایا کہ یہ جو محبت اہل بیت تمہارے دل کے اندر ہے، دنیا کی ساری دولتیں اس کا مقابلہ اور موازنہ نہیں کر سکتی ہیں، وہ کم ہے اور اس کی قیمت زیادہ ہے، اتنی زیادہ قیمت ہے کہ قیمت لگائی نہیں جا سکتی. بس یہ جو توجہ ہے اہل بیت کی طرف، یہ محبت لے کر کے آتی ہے دل کے اندر، اور یہ محبت اتنی قیمتی ہے کہ کوئی چیز اس کی قیمت بن نہیں سکتی ہے. اچھا، اب یہ جو توجہ ہے اہل بیت کی طرف، یہ ہمیں کہاں پہنچاتی ہے؟ خدا تک پہنچاتی ہے. اور میں نے عرض کیا تھا کہ میں ایک شعر اسی حوالے سے پڑھنا چاہتا تھا اپنا، ابھی دوبارہ مجھے یاد آ گیا. कि जब हम कहीं भी होते हैं, दिल हमारे कहां पर होते हैं, दिल करबला में होते हैं, दिल नजफ अशरफ में होते हैं, दिल गदीर के मैदान में खुतबा गदीर सुन रहे होते हैं, दिलों की समातों में मन कुंतो मौला हो फहाजा अली, मौला की आवाजें गूंज रही होती हैं, और दूसरी जानब दिल की समातों में हल मिन नासिरिन यंसुरुनी की आवाज गूंज रही होती है। बस हमारी तवज्जो हर हाल में कहां होती है, वहां होती है। हम वो हाजिर हैं कि गायब का गुमा होता है, बैठे तो हैं, तवज्जो कहीं और है चूंकि जियारत के आलम में है। हम वो हाजिर हैं कि गायब का गुमा होता है, बैठते हैं कहीं और ध्यान कहीं रखते हैं, बैठते हैं कहीं और ध्यान कहीं रखते हैं। इसी कहीं और रखते हैं को काफी और अदीब समझ लीजिए, और एक और शेर सुन लीजिए कि एक न एक दिन सरे नेजा नजर आएगी जरूर। आपसे ख्वाहिश करूंगा एक मरतबा इलाही आमीन कह दीजिए, इलाही शायद आपकी दुआ इस अखीर के लिए कबूल हो जाए। एक न एक दिन सरे नेजा नजर आएगी जरूर, हम जो शब्बीर की चौखट पे जबी रखते हैं, हम जो शब्बीर की चौखट पे जबी रखते हैं। एक शायर हैं बहुत मारूफ, शहरयार, ईरान के शायर थे, गुजर गए। उन्होंने मौलाए कायनात के बारे में बहुत कुछ लिखा, और ये वो शायर हैं कि जिनके बारे में आयतुल्लाह मरअशी नजफी ने बयान किया कि मौलाए कायनात की खिदमत में हाजिर थे आयतुल्लाह मरअशी नजफी आलम ख्वाब के अंदर नजफ अशरफ में, और अरब शोआरा वहां पे इकट्ठा थे। अरब शोआरा की मौजूदगी में आका ने पूछा कि हमारा शहरयार कहां है, और शहरयार को बुलाया गया, शहरयार ने अपने अशआर पढ़े वहां पर, और फिर आयतुल्लाह मरअशी नजफी ने पूछा कि ये शहरयार कौन है। जब बेदार हुए बताया कि ये फलां शहर के शायर हैं बहुत अजीम, पैगाम भेजा और मरजे तकलीद की खिदमत में बड़ा एजाज समझ के हाजिर हो गए। शहरयार से पूछते हैं, शहरयार तुमने फलां शेर कहे हैं, इस तरह से अशार पढ़ने शुरू किया। शहरयार ताज्जुब से कांप रहा है कि आप मरजे तकलीद हैं, फकीह जमान हैं, आब सादात में से हैं, आप साहिब करामत हैं, आप ये बताइए कि आपको कैसे पता चला कि मैंने ये शायर कहे हैं, मैंने तो अपने घर में भी अभी तक किसी को ये सुनाए नहीं है। फरमाया कि फुलान रात को इस तरह से मुझे ख्वाब आया था, इसने कहा मैंने उसी रात में ही तो ये शेर लिखे थे। कहा कि मौलाए कायनात ने बुलाया था कि हमारा शहरयार कहां है, और वहां तुमने ये शेर सुनाए थे, मैंने आका की महफिल में ये शेर तुमसे सुने थे। तो अब आंखें बावजू हो गई शहरयार की, शहरयार के ये अशार हैं, और मैं तर्जुमा करूंगा। अली ए हुमा ये रहमत तुझे आयती खुदारा, ए अली आप खुदा की कौन सी आयत हैं, अली ए हुमा ये रहमत तुझे आयती खुदारा कि बिमा सवा फकन दी हमें साये ये हुमारा, यानी खुदा की रहमतों का साया आपने मां सिवल्लाह पर कर रखा है, आपकी विलायत के साये में है मां सिवल्लाह। और जिस शेर के लिए जहमत दी, शहरयार कहते हैं मौला से, मौला के बारे में कि दिल अगर खुदा शेनासी, कल बात जहां तक पहुंची थी वहां से लेकर के आगे बढ़ना चाहता हूं, सलवात भेजिएगा मोहम्मद वाले मोहम्मद। दिल अगर खुदा शेनासी हमें दर रुखे अली बीन, ए दिल अगर तू खुदा को पहचानना चाहता है, बात यहां तक पहुंची थी, जरा मैं तकरार कर दूं, मुमकिन है कि कुछ मोमिनीन कल ना हो या परसों ना हो। अर्ज ये हुआ था कि जियारत का माना है तवज्जो, दिल को जोड़ लेना कहीं से, रूगरदानी कर लेना, और ये तवज्जो तब आती है जब मारिफत हो। खुदा फरमाता है मेरी जियारत करो, रास्ता ये है कि तुम मेरी तो जियारत नहीं कर सकते, मेरे अस्माओ और सिफात के मज़ाहिर हैं जिनकी जियारत करो, जिनकी तरफ तवज्जो करो, और फिर उस तवज्जो के नतीजे में उनकी मोहब्बत पैदा होगी, उस मोहब्बत के नतीजे में तुम उनकी मारिफत की तरफ बढ़ोगे, उनको जितना जितना पहचानते चले जाओगे उतना उतना तुम खुदा को पहचानते चले जाओगे। ये है सारे का सारा खुलासा, जितना इनको पहचानते चले जाओगे। क्यों? क्योंकि खुदा की सिफात को देखा नहीं जा सकता है, इनकी सिफात को महसूस किया जा सकता है। इंसान इनके इल्म को देखेगा, खुदा के इल्म का पता चलेगा कि अगर अली ऐसे हैं तो खुदा कैसा होगा। बस ये रास्ता रखा परवरदिगार ने। अच्छा, अब मैं पहली मजलिस से जोड़ दूं इसी बात को, बात हो ही गई है तो एक जुमला कहा था और ये अर्ज की थी कि ये बात यहां पर क्लोज, आगे की किसी मजलिस में दोबारा इससे इस्तेफादा करेंगे। वो लफ्जें ये थी कि एक है इज़्तिरार इल्लाह, यानी इंसान जब हर चीज से मुनकते हो जाए और ना उम्मीद हो जाए तो अल्लाह के साथ जुड़ जाता है, और जब अल्लाह के साथ जुड़ता है तो अल्लाह कहता है कि सही तरह से जुड़ना है तो मैं तुम्हें रास्ता बताता हूं, एक और तरीके से आओ तो तब मुझ तक पहुंचोगे। और वो रास्ता था इज़्तिरार इलल इमाम, यानी अल्लाह तक पहुंचना है तो मजबूर है इमाम के जरिए से पहुंचे अल्लाह तक। अभी मैं कुछ और चीजें भी अर्ज करूंगा जो इसी को साबित करेंगी। और अल्लाह तक पहुंचने का रास्ता है इमाम, इमाम तक पहुंचने का रास्ता है इमाम की सिफात का इल्म हासिल करना, इमाम की मारिफत हासिल करना। इमाम को पहचानेंगे तो खुदा को पहचानेंगे। बस यही बात शहरयार इस शेर के अंदर कह रहे हैं, दिल अगर खुदा शनासी हमें दर रुखे अली बीन, बे अली शनाख्तम मन बे खुदा कसम खुदा रा। ए दिल, अगर खुदा को पहचानना चाहता है तो सुन अली के चेहरे की जियारत शुरू कर दे। दिल अगर खुदा शना, ये शहरयार वो शायर है जो आका का मौरिदे ताईद शायर है, वो कह रहा है दिल अगर खुदा शनासी। आयतुल्ला मरशी नजफी के मजार पर कुछ अरसा पहले फ्रेम में यही अशार मैंने खुद पढ़े थे, वहां लगे हुए उनके मरकद में। दिल अगर खुदा शनासी हमें दर रुखे अली बीन, जो कुछ देखना चाहते हो खुदा शनासी से मुतालिक अली के चेहरे को देखते चले जाओ। बे अली शनाख्तम मन बे खुदा कसम खुदा रा। शहरियार कहते हैं खुदा की कसम मैंने खुदा को पहचाना है तो अली के जरिए से पहचाना है। सलावात भेजिए मौला की जात पर। आखिर तक सब साथ है ना मिलकर यार, अपनी मौजूदगी का इजहार कीजिए बुलंद सलावात के साथ। दिल अगर खुदा शनासी हमें दर रुखे अली बीन, बे अली शनाख्तम मन बे खुदा कसम खुदा रा। और फिर कहते हैं बुरो ए गदाए मिस्कीन दरे खाने ये अली सन। ए गदाए मिस्कीन, जो तुम मुख्तलिफ घरों के दरवाजों पर दस्तकें दे रहे हो, बेनियाजी का रास्ता जानना चाहते हो तो जाओ अली के दर पर दस्तक दो। बोलो ए गदा ये मिस्कीन, ए मस्कीन गदागर दरे खाने ये अली जन, अली के दरवाजे पे जाके दस्तक दो। कि निगीन पादशाही दहदस करम गदारा, गदा जब अली के दस्तक दरवाजे पर दस्तक देता है बादशाही का नगीना अली उसके हाथों में पहना देते हैं, बादशाही अदा करते हैं। बोरो है गिदा ये मिस्कीन दरे खाने ये अली जन, कि निगीन पादशाही दहदस करम गिदारा। लंबी नज़म है, मैं चंद दो तीन अशार बस यहां पे पढ़ूंगा और आगे बढ़ूंगा। बेजुज़ अली खे गुयद बेफिसर के कातिले मन, चो असीर थोस अकनुन बे असीर कुन मुदारा। कि अली के अलावा कौन अपने बच्चों को ये वसीयत कर सकता है कि मेरा कातिल इब्ने मुलजिम तुम्हारा असीर है, असीर के हुकूक की रियायत करो। कौन है अली के अलावा जो अपने बेटों को ये कह सकता है जरबत लगने के बाद? और फिर बेजुज़ अली की औरत पिसरी अबुल अजायब, अली के अलावा अबुल अजायब बेटा, हुसैन जैसा बेटा कौन दुनिया में ला सकता है? अबुल अजायब कहा इमाम हुसैन अलैहिस्सलाम को शहरयार ने। बेजुज़ अली क्यों अबुल अजायब है? दूसरी सत्र के अंदर देखिएगा, बेजुज़ अली की औरत पिसरी अबुल अजायब, अली के अलावा अबुल अजायब बेटा कौन ला सकता है दुनिया में? कौन अबुल अजायब बेटा? कौन हुसैन इब्ने अली? के अलम को नद बे आलम शोहदा ये करबला रा, जो शहदाए करबला को दुनिया वालों के लिए अलम बना देता है, निशानी बना देता है, ता कयामे कयामत। अगर हक और हकीकत के मुतलाशी तलाश करना चाहें तो मौलाए कायनात ने 72 निशानियां नस्ब कर दी हैं, उनको कहते हैं शहदाए करबला। और ये निशानियां नस्ब करने वाले शख्स का नाम है अबुल अजायब सैयदुश शहदा इमाम हुसैन अलैहिस्सलातु वस्सलाम। और अब जब इंसान हैरत की इस वादी में आगे बढ़ता है और ये समझने की कोशिश करता है कि जिस अली का हुसैन ऐसा हो वो अली कैसा होगा, उस अली को नाम क्या दें, वो अली कौन है? एक तरफ अली के अंदाज ऐसे हैं कि हमें कुछ और ताज्जुब होने लगता है और ख्याल कहीं और जाने लगता है, और दूसरी तरफ अली को मुसल्ला इबादत पर देखते हैं तो अली मखलूक नजर आता है। ये अली कौन है? शहरयार ने इस शेर के अंदर कहा, यह आखिरी शेर, न खुदा तवा नमश खांद न बशर तवा नमश गुफ्त। अली को ना खुदा कह सकते हैं और दिल ये भी नहीं मानता है कि अली को बशर कहा जाए। शहरयार कह रहे हैं न खुदा तवा नमश खांद, चूंकि खुदा की इबादत कर रहे हैं एक एक हजार रकत एक एक रात में, और बीबी से आकर किसी ने कहा कि बीबी अली का आखिरी वक्त है मेहराब मस्जिद के अंदर निस्वे शब में अली का जिस्म लर्जा बरंदाम है, लगता है कि अली की रूह परवाज कर जाएगी। तो आगे से जवाब मिला कि ऐ शख्स तू अली की इबादत की कैफियतों से आगाह नहीं है, अली की तो हर रात यही कैफियत होती है। इश्क़े खुदा में ये आलम है कि मुसल्ला इबादत पर कांप रहे हैं। न खुदा तवा नमश खांद न बशर तवा नमश गुफ्त मुतहय्यरम चे नामम शह मुल्क ला फतारा, मैं हैरान हूं कि मुल्क ला फता के शाह को नाम दूं तो क्या नाम दूं, न खुदा कह सकता हूं और न बशर महसूस होते हैं। सलवात भेजिए मौलाए कायनात के साथ। इस अली की दहलीज पर आने से दुनिया हमें रोकती है, इस अली को समझने के रास्ते में रुकावटें डाली जाती हैं, इस अली और हुसैन की आजादारी से रोका जाता है। कितनी कम जर्फी की बात है, कितनी बेचारगी की बात है, कितने सितम की बात है। एक पोस्ट मुझे दिखाई एक दोस्त ने फेसबुक पर, बहुत चल रही थी इसी शहर कराची के बारे में, लिखा था ए अल्लाह कराची में इतनी बारिश आ जाए कि ये शिया मातम ना कर सके। तवज्जो कर रहे हैं आप? अकल के अंधो, जब विलायत के मुकाबले में इंसान आ जाता है अकलें मारी जाती हैं। इन बेचारों को यह खबर नहीं है नुकसान अपना कर रहे हैं, बारिश जितनी आ जाए आजादारी नहीं रुकेगी, बंद होंगी तो इन्हीं की दुकानें बंद होंगी। اب ذہن پہنچ گیا غدیر تک. جب ولایت کے مقابلے میں کوئی آتا ہے تو عقل ماری جاتی ہے, آنکھوں پر پردے پڑ جاتے ہیں, اپنا نقصان کر بیٹھتے ہیں. وہ حارث آیا, کہتا ہے کہ فرمائیے کہ یہ حکم آپ کی طرف سے ہے یا خدا کی طرف سے ہے. فرمایا کہ اللہ اور اس کے رسول کی طرف سے ہے. کہا کہ اگر ایسا ہی ہے اور آپ نے اپنی طرف سے اپنے چچا زاد بھائی کو ولایت نہیں دی ہے بلکہ اللہ کی طرف سے دی ہے, تو پھر اللہ سے کہیے کہ آسمان سے پتھر آئے اور مجھے نابود کر دے. ابھی یہ لفظیں مکمل نہ ہوئی تھیں کہ پتھر آیا اور اپنے ساتھ جہنم میں لے کر کے چلا گیا. یعنی علی کی ولایت میں آتے ہیں مقابلے میں تو اتنا بھی سمجھ میں نہیں آتا ہے کہ نقصان کر رہے ہیں اور وہ بھی اپنا نقصان کر رہے ہیں, نقصان اٹھاتے ہیں. اچھا اب دیکھیے بات کو تھوڑا سا آگے بڑھائیں. ایک دفعہ خاندان اہل بیت پر صلوات بھیجی, متحیرم چنامم شاہ ملک لا فتارا بجزز علی کی عورت پسری ابو العجائب. ابو العجائب امام حسین علیہ السلام کی دعا کا ایک جملہ ہے. آقا پروردگار سے دعا کرتے ہیں, الہی ترددی فی الاثار یوجب بعد المزار. جوڑی اپنے موضوع کے ساتھ زیارت, اور یہ زیارت کس طرح سے ہمیں ہدف خلقت کے قریب کرتی ہے. ہدف بشری ہے خدا تک پہنچنا, ہدف بشری ہے, ہدف بشری ہے اللہ کی معرفت حاصل کرنا. ہدف یہ ہے کہ معرفت کے ساتھ عبادت کرنا, تب عبادت قبول ہوگی. اب یہ خدا تک کس طرح سے زیارت اور یہ توجہ پہنچاتی ہے, اسی توجہ کے بارے میں آقا بتا رہے ہیں کہ ایک ہے ہماری توجہ, ایک ہے ان کی توجہ. عرض کیا تھا کہ یہ آئینے ہیں, ہم ان میں دیکھیں گے, نظریں ریفلیکٹ ہو کے خدا تک پہنچ جائیں گی. درست, ہماری توجہ ان کی طرف ہوگی, ان کی توجہ کس طرح سے خدا کی طرف ہے اور یہ کس طرح سے ہمیں خدا تک جوڑ سکتے ہیں اور دوسرا کوئی اور نہیں جوڑ سکتا ہے. بس اس کو سمجھیے. آقا دعا کرتے ہیں, الہی ترددی فی الاثار. اسی منا کے اندر کھڑے ہو کے دعا کر رہے ہیں, عرفہ, میدان عرفات میں. سید الشہداء علیہ السلام کی دعائے عرفہ پڑھ کے دیکھیے, معرفت کا سمندر ہے. الہی ترددی فی الاثار یوجب بعد المزار. اے اللہ, یہ جو چاند ستارے سورج زمین و آسمان تو نے خلق کیے ہیں, ان کو جب ہم دیکھتے ہیں اور ان کی طرف متوجہ ہوتے ہیں اور ان میں سیر و سفر کرتے ہیں. اچھا دیکھیے, میں ایک حاشیہ یہاں پر لگا دوں. ہم نے جب آنکھ کھولی تو ہم نے انہی چیزوں کو دیکھا, چاند کو دیکھا, ہم نے آنکھ کھولی تو سورج کو دیکھا, ہم نے آنکھ کھولی تو آسمان کو دیکھا, ہم نے آنکھ کھولی تو زمین کو دیکھا. یعنی یہ چیزیں پہلے تھیں, ہم بعد میں آئے. اب ان کو دیکھا تو ان کے ذریعے سے ایک دھندلا سا تصور خدا کا ہوا کہ ہاں کوئی ہے, اور پھر آئے ہم دہلیز اہل بیت کے کہ اہل بیت پہ کہ اسی خدا کو تفصیل سے پہچانے. تو ہماری کیفیت کیا ہے کہ ہم بعد میں ہیں, زمین و آسمان پہلے تھے, ہم ان کے ذریعے سے خدا کی طرف جاتے ہیں, اور وہ بھی بہت عجیب سا, بہت ہی مختصر, بہت ہی دھندلا سا. یہ کیا فرماتے ہیں, الہی ترددی فی الاثار. پروردگار, یہ جو کائنات میں بکھرے ہوئے تیرے آثار ہیں, تیری زمین ہے, تیرا آسمان ہے, تیرا سمندر ہے, یہ فرشتے ہیں, یہ زمین و زمن ہے, یہ ہوائیں ہیں, یہ فضائیں ہیں, یہ گلیکسیز ہیں, یہ سورج ہے, یہ چاند ہیں, یہ ستارے ہیں, یہ جو کچھ بھی ہے, جب ہم ان کے اندر سیر و سفر کرتے ہیں, سید الشہداء علیہ السلام کہہ رہے ہیں پروردگار سے, تو یہ چیز سبب بن جاتی ہے, یوجب سبب بن جاتی ہے بعد المزار, کہ ہمیں تیری زیارت سے دوری محسوس ہوتی ہے. پروردگار, تیرے آثار کے ذریعے سے اگر تیری طرف آنے کی ہم اہل بیت کوشش کریں تو ہمیں تیری زیارت سے دوری محسوس ہوتی ہے. کر وہ بھی زیارت رہے ہیں پروردگار کی, لیکن ان کو اللہ کی زیارت سے دوری محسوس ہوتی ہے ان چیزوں کے ذریعے. کیوں؟ کیونکہ یہ چیزیں ان کے رستے میں رکاوٹ بن جاتی ہیں. کیوں رکاوٹ بنتی ہیں؟ ہماری طرح کہ یہ چیزیں پہلے تھیں, ہم بعد میں آئے. نہیں نہیں, وہاں ٹیکنیکلی اور ترتیب ہے. वो पहले थे तब ये चीजें बाद में आई। अगर उनको खुदा तक पहुंचना है तो उनको इन विसातों की जरूरत नहीं है, उनका मुस्तकीम इर्तिबात है परवरदिगार के साथ। अब इसके लिए फिर वो हदीसे नूर की तरफ जाना होगा जब आका ने इरशाद फरमाया। अब ये वो बुनियादी बातें हैं कि जो बच्चे बच्चे को समझ में आनी चाहिए। हजारों शुबहात ऐसे हैं जो मकतबे अहले बैत पर वारिद किए जाते रहे हैं और अब भी पूछाड़ है। अगर ये बुनियादी अकायद और बुनियादी कॉन्सेप्ट्स हमारे क्लियर होंगे, हम महफूज रहेंगे, सिपर बन जाएंगे ये अकायद उन शुबहात के सामने। इसीलिए बार बार इन बातों का तकरार होता है मजलिसों में। इरशाद होता है अव्वलो मा खलक अल्लाह नूरी, के सबसे पहले अल्लाह ने जो चीज खल्क की है वो मेरा नूर है। अव्वलो मा खलक अल्लाह नूरी। अच्छा, अब कुछ लोगों ने आकर एतराज किया कि हमें तो और भी रिवायतें मिली हैं, कलम के बारे भी इसी तरह की रिवायत है कि अल्लाह ने सबसे पहले कलम को खल्क किया। एक और साहिब आए, उन्होंने कहा कि हमें तो एक और रिवायत भी मिली है, अल्लाह ने सबसे पहले लोह को खल्क किया। एक और साहिब आए, उन्होंने कहा हमें रिवायत मिली है, अल्लाह ने सबसे पहले अकल को खल्क किया। अब हम पर एतराज करने वालों कि नूरे मोहम्मद पहले नहीं बना, ये चीजें पहले बनी हैं, पहले खुद तो तय कर लो कि इन चार चीजों में से कौन सी पहले बनी है, तब आओ और एतराज करो। अब इसका जवाब ये है कि बाज़ औक़ात एक ही चीज होती है, उसके नाम अलग अलग होते हैं। अब मिसाल दूं, इसी फर्श अज़ाम में आज मजलिस में सबसे पहले कोई साहब आए होंगे, कोई पूछे कि आज मजलिस में सबसे पहले कौन आए, तो एक शख्स आएगा कहेगा मेरे बाबा मजलिस में सबसे पहले आए थे। उधर से एक और उठेगा मेरे भाई मजलिस में सबसे पहले आए थे। ख्वातीन से पैगाम मिलेगा कि मेरे शौहर मजलिस में सबसे पहले आए थे। वहां पीछे एक बुजुर्ग तशरीफ फरमाओगे, वो कहेंगे मेरा बेटा सबसे पहले आया था मजलिस में। अभी कितने लोग हैं जो उस मजलिस में सबसे पहले आया, तो एक ही शख्स था, शख्स तो एक ही है। बेटा कह रहा है मेरा बाप सबसे पहले आया था, भाई कह रहा है मेरा भाई सबसे पहले आया था, उसी की जौजा कह रही है मेरा शौहर सबसे पहले आया था, इसी का बाप कह रहा है मेरा बेटा सबसे पहले। आने वाला एक है, उसको देखने के जाविये अलग अलग थे, किसी की निस्बत से वो बाप था, किसी की निस्बत से वो बेटा था। अब इधर भी सबसे पहले तखलीक पाने वाला एक है, अगर उसने आकर कायनात को मुनव्वर कर दिया तो उसको नूर कह दिया, अगर उसने आकर तकदीरें लिख दी तो उसको कलम कह दिया, अगर उस पर तकदीरें लिखी गई तो उसको लोह कह दिया। बस आने वाला एक था जिसको कहा जाता है हकीकत मोहम्मदिया। सलावात भेजिए आकर की साथ। जब ये हकीकत मोहम्मदिया तश्कील पाई तो जब तक सिमटी रही एक थी, और जब फैली तो 14 हो गए, और फिर बाद में जो कुछ तश्कील पाया वो बाद में तश्कील पाया। ये पहले थे बाद में फरिश्ते बने, ये पहले थे बाद में सूरज बना, ये पहले थे बाद में चांद बना, ये पहले थे बाद में अंबिया बने, ये पहले थे बाद में हजरत आदम को तश्कील दिया गया। बस ये सबब है और माना समझ में आ गया कि आका क्या कह रहे हैं और फरमा रहे हैं, परवरदिगार हम तो वहां थे और तेरी जियारत किया करते थे। परवरदिगार इलाही तरद्दुदी फिल आसार यूजिब बोदल मजार, इन आसार में जमीनों आसमान में सैरो सफर से हमें तेरी जियारत से दूरी महसूस होती है। अब अगर इंसान इनसे जुड़ जाए और इनकी तरफ मुतवज्जे हो जाए तो इनकी मारिफत जो खुदा की निस्बत से है वो बिला वासिते के मारिफत है, उस मारिफतुल्लाह में के जो इनके दिल के अंदर खुदा बसता है। اور جو عام لوگوں کے دلوں میں خدا بستا ہے, زمین تا آسمان, بلکہ یہ تو بہت کم ہے, اس سے کہیں زیادہ فاصلہ ہے, انفینٹی ہے, لامحدودیت ہے اس فاصلے کے اندر. اس لیے ہم کہتے ہیں کہ ہم ان کے ذریعے سے خدا کو پہچانے گے, اور پھر خدا بھی کہتا ہے کہ میں نے جن کو پہلے بنایا, جن کے ذریعے سے باقیوں کو بنایا. اب یہ پھر ایک تفصیلی بحث ہے کہ جس میں میں جانا نہیں چاہتا. اشارہ ضروری ہے یہاں پر, ہمارے تشیعوں کے اندر کچھ شبہات ایجاد کیے جا رہے ہیں. دیکھیے عزیزان محترم, انسان کا عقیدہ اور نظریہ بھی اوج پہ ہونا چاہیے کہ کوئی ہلا نہ سکے اس نظریے کو, اور دوسری جانب سے عمل بھی اپنے کمال پر ہونا چاہیے. کچھ لوگ ایسے پیدا ہو گئے جنہوں نے عمل کی بہت بات کی کہ عمل ہونا چاہیے, عمل ہونا چاہیے, عمل ہونا چاہیے, لیکن نظریے کے میدان میں لڑکھڑا گئے, ڈگمگا گئے. کچھ لوگوں نے نظریہ بناتے بناتے عمل کو چھوڑ دیا. کربلا والوں کو نہ وہ قبول نہ یہ قبول. کربلا والوں نے یہ سمجھا دیا کہ نظریہ بھی اپنے اوج پر اور عمل بھی عاشورائی عمل ہونا چاہیے. ان دونوں کا کمبینیشن جب ہوتا ہے تو پھر سلمان بنتا ہے, پھر ابو ذر بنتا ہے, اور پھر حر بنتا ہے, پھر زہیر ابن کین بنتا ہے. اس کے بنا یہ سفر ممکن نہیں ہے. اب میں بات کو تھوڑا سا اور آگے لے کر کے جانا چاہتا ہوں. ایک صلوات بھیجیے بلند آواز. خدا نے فرمایا کہ میں ان کو اپنے اسماء و صفات کا مظہر بنا دوں گا, اور اب تمہیں میرے اسماء و صفات کا عکس ان کے اندر دکھائی دینا شروع ہوگا. لوگ اس بات کو نہ سمجھ پائے, اور ہمارے اندر بھی بعض ایسے لوگ تھے کہ جو اس بات کو نہ سمجھ پائے. ہمارے ایک محترم دوست استاد کی سی حیثیت رکھتے ہیں ہمارے لیے, عالم دین ہے سادات میں سے, وہ اکثر ایک جملہ کہا کرتے ہیں, اور جتنا بھی غور کیا اس جملے کے اندر یہ جملہ درست محسوس ہوا. جتنے علاقوں میں گئے, مومنین سے ملے, نظریات کو سنا, طرح طرح کی باتیں سنی, دوسروں کے نظریات کو بھی سنا, وہ یہ کہتے ہیں کہ مسئلہ یہ نہیں ہے کہ امامت اوپر جا رہی ہے اور غلو ہو رہا ہے. یہ بڑی عجیب سی بحث ہے غلو کی اور تقصیر کی. خدا ون مطالع بچائے مومنین کو اس بحث سے. وہ کہتے ہیں مسئلہ یہ نہیں ہے کہ امامت اوپر جا رہی ہے, مسئلہ ان کی توحید کے اندر ہے. ان کی توحید درست نہیں ہے. اگر توحید اپنی جگہ پر چلی جائے تو رسالت بھی اپنی جگہ آ جائے گی, امامت بھی اپنی جگہ آ جائے گی. توجہ ہو رہی ہے آپ کی؟ اللہ فرماتا ہے میں جس کو اپنی صفات کا مظہر بناؤں گا پھر اس کو اپنی صفتیں بھی عطا کروں گا. سورہ رحمان کے اندر چلیے. اب یہ ایک اور بڑے ایک عظیم استاد ہیں, ان سے یہ استدلال سنا, جتنا بھی غور کیا درست پایا اس استدلال کو. آپ بھی دیکھیے آپ کے کہاں تک توجہ کے موافقت حاصل کر پاتا ہے یا نہیں. سورہ یاسین, سورہ رحمان کے اندر ارشاد ہوتا ہے تبارک اسم ربک ذل جلال والاکرام, بابرکت ہے وہ اللہ جس کا اسم, اللہ کا اسم بابرکت ہے, وہ رب کون ہے؟ ذل جلال والاکرام. تبارک اسم ربک ذل جلال والاکرام, یہ ذل جلال اور ذل اکرام صفتیں ہیں رب کی. رب کا, تمہارا رب کون ہے؟ صاحب جلال بھی ہے, صاحب اکرام بھی ہے. جلال اور اکرام کی صفت کس کے لیے بیان ہوئی؟ رب کے لیے, اللہ کے لیے. اسی سورہ رحمان کے اندر تھوڑا پیچھے آئیے, وہاں ارشاد ہوتا ہے ویب کا وجہ ربک ذل جلال والاکرام, باقی رہے گا اللہ کا چہرہ جو کہ ذل جلال بھی ہے ذل اکرام بھی ہے. یعنی جلال والا چہرہ ہے اور اکرام والا چہرہ ہے. اب وہاں پر صفت ہے تبارک اسم ربک ذل جلال والاکرام. رب زیر آئی ہوئی ہے اس کے نیچے, صفت کے اندر بھی زی آنا چاہیے. اب میں بہت کھول نہیں سکتا ہوں, جو عربی جانتے ہیں وہ خود سمجھ لیں گے. رب اور زی, یہ بتا رہے ہیں کہ یہ رب کی صفت ہے. تبارک اسم ربک ذل جلال والاکرام, یہاں پہ جلال اور اکرام کی صفت اللہ کے لیے بیان کی گئی ہے. کچھ آیتیں پہلے ویبکا وجہ ربک, وجہ ربک ذل جلال والاکرام, اگر رب کی صفت ہوتی تو ذل جلال والاکرام یہاں بھی کہا جاتا, چونکہ رب ہے تو اس کی مناسبت سے زی ہونا چاہیے, زو نہیں ہونا چاہیے. علماء نے کہا کہ یہ رب کی صفت ہی نہیں ہے, یہ تو وجہ کی صفت ہے. اب میں کہیں لے جانا چاہ رہا ہوں آپ کو, توجہ, زیارت, روگردانی اسی مطلب سے جڑے گی بات. توجہ کدھر کریں, کوئی ہو جو اللہ کے اسماء و صفات کا مظہر بنے, جن کو اللہ اپنی صفتیں عطا کرے اور ان صفتوں کو ان میں دیکھیں تو دیکھیں کہ اگر یہ ایسے ہے تو وہ کیسا ہے. اب یہاں دیکھیے گا کہ کون ہے جو یہ فرما رہا ہے کہ وجہ اللہ کون ہے. دہلی سے اہل بیت سے یہ صدا بلند ہوئی کہ نحنو وجہ اللہ, ہم ہیں اللہ کا چہرہ. اور سورہ رحمان میں خدا نے کہا کہ ویب کا وجہ رب کا, اللہ کا چہرہ باقی رہے گا. یعنی ہماری توجہ کدھر ہوتی ہے, چہرے کی طرف ہوتی ہے نا, توجہ کہیں اور تو نہیں ہوتی ہے. اب انسان کو کہا جائے کہ کسی کی طرف متوجہ ہو جاؤ اور اس سے جا کر بات کرنے لگے اور اس کے قدموں کی طرف نگاہ ہو اور کہے کہ میں آپ سے ملنے آیا ہوں, ناراض ہو جائیں گے سامنے والے صاحب, بھائی ادھر دیکھ کر بات کرو, قدموں کو کیا کہتے ہو, میں آپ سے ملنے, قدم بھی میرے چہرہ بھی میرا لیکن میں ناراض ہو رہا ہوں. کیوں؟ چونکہ اللہ نے جو کمیونیکیشن کا طریقہ رکھا ہے وہ یہ رکھا ہے کہ توجہ کی جائے ادھر جدھر توجہ ہونی چاہیے, اور جدھر توجہ ہونی چاہیے اس کو کہتے ہیں چہرہ, عربی میں کہتے ہیں وجہ. پہنچا پایا میں آپ کو؟ ایک صلوات بھیجیے بلند آواز. چہرے کی طرف توجہ ہوتی ہے, اور یہ فرما رہے ہیں کہ اللہ کا چہرہ ہم ہیں, وہ خود دکھائی نہ دے گا, اس کی صفتیں ہمارے اندر ہیں, ان کو دیکھو اور اندازہ کرو کہ غیر اللہ میں یہ صفتیں اس درجے کی ہیں تو خدا میں کس درجے کی. بس یہیں سے دیکھیے, ویب کا وجہ رب کا, باقی رہے گا اللہ کا چہرہ. اسی لیے ہم انہیں سے جڑے ہوئے ہیں جو باقی رہنے والے ہیں, جو فنا ہو گئے, نہ ان کا کوئی نام لیتا ہے, نہ ان کی قبروں کا پتا ہے, نہ ان کے دفن کا پتا. یا علی کا ماننے والا باقی رہنے کے لیے خلق ہوا ہے, فنا ہونے کے لیے خلق نہیں ہوا ہے. اور باقی رہنا ہے تو توجہ ان کی طرف ہوگی جو باقی رہنے والے ہیں. اور یہ کہتے ہیں ہم اللہ کا چہرہ, سورہ رحمان نے کہا کہ ویبکا وجہ ربک, اللہ کا چہرہ ہی تو ہے جو باقی رہے گا, باقی تو سب فنا ہو جائے گا. اور اب صفت دیکھیے جو اللہ نے اپنے چہرے کو دے دی, ویبکا وجہ ربک, وجہ ربک. رب کا کی صفت ہوتی تو ذل جلال والاکرام اس آیت میں نہیں آیا. ویب کا وجہ رب کا ذل جلال والاکرام, علماء نے کہا کہ اس آیت آخری آیت میں رب کی صفت تھی ذل جلال والاکرام, لیکن اس آیت کے اندر رب کی صفت نہیں ہے, رب کے چہرے کی صفت ہے. یعنی رب یہ کہہ رہا ہے جو میرا چہرہ بن جاتا ہے, جس کو دیکھ کے بشریت میں مجھ تک پہنچنا ہے اور اپنا کمال حاصل کرنا ہے, میں ایسا پروردگار ہوں کہ اگر میں صاحب اکرام ہوں تو اپنے چہرے کو بھی صاحب اکرام بنا دوں گا, اگر میں صاحب جلال ہوں تو اپنے چہرے کو بھی صاحب جلال بنا دوں گا. صلوات بھیجئے مولا کی ذات. اب مجھے یاد آ گیا ایک چار سطریں, لوگ گھبرا جاتے ہیں جب ہم علی کا ذکر کرتے ہیں, چونکہ معیار بہت پست ہیں, کیا کیجئے, اور طرح کے فریم ہیں جہاں پر طرح طرح کی تعلیمات ہیں. کاش یہ مکتب اہل بیت جس کے دروازے کھولے ہیں سب آتے, تبرک بھی نہیں کھاتے کہ شاید اثر کر جائے. بہرحال دعا کر سکتے ہیں سب کے لیے. کوئی کافر, کوئی مشرک کہہ رہا ہو جب مجھے, کہتے رہے ہم تو انجوائے کرتے. کوئی کافر, کوئی مشرک کہہ رہا ہو جب مجھے, کیا بتاؤں لطف کیسا اس طرح جینے میں ہے. ہم تو انجوائے کرتے, ہمیں تو لطف آتا ہے کہ علی کی محبت میں اگر کافر کہا جا رہا ہے تو ایک امام تھے, چار ائمہ میں سے برادران اہل سنت کے امام وہ کہتے ہیں کہ اگر علی کی محبت سے انسان رافضی بنتا ہے تو یاد رکھ لو، لکھ لو، نوٹ کر لو، میں رافضی ہوں. جب وہ انجوائے کر سکتے ہیں تو ہم تو ببانگے دہل، ہم تو وہ ہیں کہ جو جناب میثم تمار کے ماننے والے ہیں. رہے گا ذکر فراز دار سے میثم بیان دیتے ہیں، رہے گا ذکر علی ہم زبان دیتے ہیں. میثم نے زبان دے رکھی ہے. کوئی کافر کوئی مشرک کہہ رہا ہو جب مجھے، کیا بتاؤں لطف کیسا اس طرح جینے میں ہے، اور لوگ تو لفظوں کا حیدر سن کے دشمن ہو گئے، وہ علی کس کو سناؤں جو میرے سینے میں ہے. وہ علی کس کو سناؤں جو میرے سینے میں. بے علی بجزز علی کی عارت پسری ابو العجائب، کہ علم کند بے عالم شہداء کربلا را. انسان کی ہدایت کے لیے علی مرتضی حسین ابن علی جیسا بیٹا دے کر کے گئے، اور حسن مجتبی قاسم جیسا لال دے کر کے گئے. السلام علیکم یا ابا عبداللہ وعلی الارواح التي حلت بفنائك، علیکم منی سلام اللہ ابدا ما بقیت وبقی اللیل والنہار، ولا جعلہ اللہ آخر العہد منی لزیارتکم. السلام علی الحسین وعلی علی ابن الحسین وعلی اولاد الحسین وعلى اصحاب الحسین. شب عاشور تھی، شہادتوں سے متعلق آگاہ کیا جا رہا تھا. چراغ بجھائے، لوگ نہیں گئے، آزما لیا. حسین دیکھ رہے تھے ذرا بجھا کے چراغ، کہیں بجھے تو نہیں دشت میں وفا کے چراغ. پوچھا، اے چچا سب کو شہادت کے مقامات دکھا دیے، اے چچا مجھے بھی شہادت ملے گی کیا؟ بھیا حسن کی نشانی شہادت کا تذکرہ کرے، آقا کے دل کی کیا کیفیت ہوگی؟ تو ایک امتحان لے لیا قاسم کا. قاسم تو امتحان دیے ہوئے تھے جو ابھی تک کربلا میں تھے اور ساتھ آئے، ہم تک پہنچانا چاہتے تھے پیغام. کیف الموت عندک، اے قاسم بیٹا، اے بھیا حسن کی نشانی یہ بتائیے موت آپ کے نزدیک کیسی ہے؟ عرض کیا، آقا احلا من الاصل، شہد سے زیادہ شیریں ہے. جب یہ جواب دیا تو فرمایا کہ ہاں بیٹا قاسم، کل تمہیں شہادت ملے گی اور ایک سخت امتحان سے گزرو گے. اور ہاں بیٹا قاسم، نہ صرف تمہیں شہادت ملے گی، کل تمہارا بھیا علی اصغر بھی شہید کیا جائے گا. اللہ رے غیرت جناب قاسم، آقا سے پوچھا، سوال کیا، آقا بھیا علی اصغر تو آغوش مادر میں ہے، کیا کل دشمن خیموں تک آ جائے گا؟ کہا نہیں بیٹا، کل میں اپنے ہاتھوں پہ اٹھا کے اصغر کو میدان جنگ میں لے کر کے جاؤں گا. بہت روئے جناب قاسم، اور عاشورہ کا دن ہوا، جنگ اپنے اوج کی طرف بڑھتی چلی جا رہی ہے. کئی مرتبہ آئے لیکن چچا اجازت نہیں دے رہے ہیں. کئی مرتبہ آئے، کہتے ہیں، فرماتے ہیں، اے قاسم بیٹا تم میرے بھائی حسن کی نشانی ہو، میں کس طرح سے تمہیں جہاد کے لیے بھیج دوں، تمہیں جنگ کی طرف روانہ کر دوں. بس جب یہ جواب سننا تھا، اجازت نہ ملی، خیمے کو آئے اور خیمے میں سر گھٹنے میں رکھا اور رونا شروع کر دیا. میں کہوں گا کہ کوئی بیوہ ماں جب اپنے یتیم بچے کو روتا دیکھتی ہے نا تو اس کا دل ہل جاتا ہے. وہ سوچتی ہے کہیں میرے بچے کو کسی نے کچھ کہہ تو نہیں دیا، اس کا تو باپ بھی سر پر نہیں ہے،
कासिम की माँ आई, पूछा बेटा कासिम क्या हुआ, क्यों गिरिया कर रहे हो? तो कहा कि माँ कई मर्तबा गया लेकिन चचा इजाजत नहीं दे रहे हैं। माँ ने भी रोना शुरू किया, सोचना शुरू किया। एक वाकया याद आ गया कि जब इसके बाबा आका हसन अलैहिस्सलाम दुनिया से जाने वाले थे और वो जिगर कट कट के बाहर आ रहा था, तो सबको अपने उस हुजरे से बाहर कर दिया और कहा कि मेरे बेटे कासिम को मेरे पास लाया जाए। जब कासिम तुम अपने बाबा के पास पहुंचे ना, तो बाबा ने तुम्हें सीने से लगा लिया। आका ने बहुत देर कासिम को सीने से लगाए रखा, गिरिया करते चले जा रहे थे। शायद आका को एक मंजर दिखाई दे रहा होगा कि कुछ सालों के बाद आशूरा का दिन होगा, यही कासिम होगा, और क्या सितम होगा इस सीने के साथ।
अजरकुम अल्लाह, अजरकुम अल्लाह। उस वक्त बेटा तुम्हारे बाबा ने कहा था कि ये तावीज ले लो, और वो तावीज तुम्हारे बाजू पे बांधा था और कहा था कि कासिम बेटा जब जिंदगी में कोई बहुत मुश्किल घड़ी आ जाए तो इसको खोल कर पढ़ लेना। ये तावीज असरे आशूर तक, जोहरे आशूर तक न खुला। जिस कासिम के हुसैन जैसे चचा हो, जिस कासिम के अब्बास जैसे ख्याल रखने वाले हो, जो अकबर ने जिसको छोटा भाई बनाकर परवान चढ़ाया हो, जिंदगी में किस तरह मुश्किल वक्त आता कि इससे पहले ये तावीज खुलता, ये तावीज न खुला था। कासिम की मां ने कहा बेटा उस तावीज को खोलो। कासिम ने तावीज को लिया, चाक किया, अपनी आंखों से लगाया, बोसा लिया। जब उसकी तहरीर को पढ़ा तो लिखा था बुनैया कासिम, ए मेरे प्यारे कासिम। अरबी में है बुनैया, जब बहुत प्यार से बच्चे को बुलाया जाता है तो कहते हैं बुनैया। ए मेरे प्यारे कासिम, ए मेरे जिगर के टुकड़े कासिम। इजा काना अम्मुकल हुसैन फी करबला वआतत बिल आदा फला तत्रुकिल बिराजा वल जिहादा लियादा इल्ला वादा रसूलुल्लाह। ए बेटे जब तुम्हारे चचा नरगाह आदा में घिर जाए करबला के अंदर, तो अल्लाह के दुश्मनों से और रसूलुल्लाह के दुश्मनों से जिहाद करने से कोताही ना करना। और एक और जुमला भी लिखा था, ए बेटे कासिम अगर तुम्हारे चचा तुम्हें जंग की इजाजत न दें तो इतनी मर्तबा जाना कि चचा इजाजत दे दें। अल्लाह रे अदबे इमामत, खुद भी इजाजत दे सकते थे, कह सकते थे कि ए कासिम अगर चचा इजाजत न दे तो जंग को चले जाना, लेकिन अदबे इमामत भी सिखा दिया कि नहीं नहीं, उस वक्त इमामे वक्त तो हुसैन होंगे ना, हुसैन के पास जाना, बार बार जाना, बिलाखिर तुम्हारे चचा इजाजत दे देंगे। बस ये नाम आ लिया और चले। चचा ने आते देखा तो देखा कि कासिम की कैफियत जुदा है, कासिम का चेहरा खिल उठा है, कासिम किसी और तरीके से आ रहा है। कहा कि चचा अब की बार तो आपको इजाजत देना होगी, बाबा का खत जो लाया हूं। जब भाई हसन का नाम सुना और वो खत देखा तो उसका बोसा लिया, आंखों से लगाया, मदीना का रुख कर लिया। काश गुर्बत में भाई को भाई याद ना आए। देखा कि मेरे भाई हसन ने इस गुर्बत में भी मुझे याद रखा था, मेरे लिए खत लिखा था और मेरी नुसरत के लिए अपने बेटे को तैयार किया था। उसको आंखों से लगाकर कहा कि हाँ बेटा कासिम अब तुम्हें जंग को जाना है, अब पास कासिम को तैयार करवाओ। सिरा लाई गई, कोई सिरा कासिम के बदन पर पूरी नहीं आ रही है। कासिम ने कहा कि चचा सिरा को रहने दीजिए, मैं ऐसे ही जंग को जाऊंगा, मैं तो अली मुर्तजा का पोता हूं, मुझे इन तलवारों का क्या खौफ। रकाबों को काटा गया, कासिम के कदम उन रकाबों तक न पहुंचे, रकाबों को काट के छोटा किया गया। इस कासिम को, इस बच्चे को इस तरह तैयार किया गया, सर पर दस्तार बांधी गई, ऐसा लिबास पहनाया गया कि शायद किसी दूल्हे को तैयार करके भेजा जा रहा हो। बस कासिम चले ऐसी जंग की कि दुश्मन में खलबली है, हुसैन का छोटा सिपाही, हुसैन का कमसिन सिपाही, हसन मुज्तबा का बेटा जो मैदान में आ गया, अब्बास से जिसने फुनूने जंग सीखे हो, जिसकी सरपरस्ती अकबर ने की हो, वो कैसी जंग लड़ेगा। बस कासिम लड़ते चले जा रहे थे, फिसर साद ने एक बहुत बहादुर शख्स को कहा,
کہ تم جاؤ، تمہارے بنا قاسم کسی کے ہاتھ نہیں آنے والے، کوئی ان کا کام تمام نہ کر سکے گا۔ اس کو غیرت آئی، اس نے کہا کہ میں تو بہت بڑا دلیر ہوں، میں کیسے ایک بچے کے مقابلے میں جاؤں، میں اپنے بیٹوں کو بھیجتا ہوں۔ اس نے ایک بیٹے کو بھیجا، قاسم نے فنار کر دیا۔ اس نے دوسرے بیٹے کو بھیجا، قاسم نے اس کو بھی جب فنار کر دیا تو اب وہ خود میدان میں آیا۔ اس کے دو بچے مارے جا چکے تھے، غیظ و غضب کے عالم میں تلوار لیے آیا۔ عجب جنگ ہوئی، کسی نے چھپ کے گرز کا ایسا وار کر دیا کہ اب قاسم زین پر ٹھہر نہ سکے۔ بس آخری جملے سن لیجئے، قاتل قاسم نے چاہا کہ بڑھ کر قاسم کا گلا کاٹ لے۔ قاسم نے آواز بلند کی، چچا چچا میرا آخری سلام۔ آقا اس طرح سے آئے جس طرح باز شکاری مقتل کو آئے، اس طرح سے آئے اور جھپٹ پڑے قاتل قاسم پر، اس کا شانہ کٹا۔ اس نے اپنے ساتھیوں کو آواز دی کہ مجھے حسین سے بچا لو۔ بس عزیز و غضب ہو گیا، لشکر آدھا سے گھوڑوں والے چلے اس کو بچانے کے لیے۔ غضب ہوا، گرد اٹھی، ادھر کے گھوڑے ادھر دوڑ گئے، ادھر کے گھوڑے ادھر دوڑ گئے، حسین قاسم کو دیکھ نہ پائے۔ لڑتے لڑتے جب قاسم کے لاشے تک پہنچے تو لاشا پامال ہو چکا تھا۔ اے میرے بچے، اے بھیا حسن کی نشانی، مجھے معاف کر دینا، تو پکارتا رہ گیا، تیرا چچا نہ آ سکا۔
انا للہ و انا الیہ راجعون، رزن بقضائہ و تسلیمن لامرہ۔ پروردگار تجھے قاسم کے پامال بدن کا واسطہ، پروردگار ان جھولیوں کو آباد کر دے۔ پروردگار جو دعائیں لے کر مومنین یہاں پر حاضر ہوئے ہیں، ان دعاؤں کو شرف قبولیت عطا فرما۔ وقت کے امام کے ظہور میں تاجیل فرما۔ غزہ کے مظلومین کی مدد و نصرت فرما۔ دشمنان اسلام کو، عالم کفر کو نیست و نابود فرما۔ آقا کو اس میں ظہور عطا فرما کہ آقا تشریف لے کر کے آئیں اور دنیا کو اس طرح سے عدل و انصاف سے بھر دیں جس طرح سے یہ ظلم و جور سے بھرتی چلی جا رہی ہے۔ ماتم حسین۔